على أهل بيته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قد أفلح من زكاها وقد خاب من دساها. صلوات.
کہ اس کہنے سے آپ کی مراد کیا تھی؟ کئی مرتبہ ہوتا ہے کہ حضرات علماء کرام اور ذاکرین کچھ کہتے ہیں اور جن لوگوں نے وہ بات پوری نہیں سنی ہوتی، وہ اسی گفتگو کا کچھ حصہ جو انہوں نے سنا ہوتا ہے اسی کی بنیاد پہ خود ہی فیصلے کر لیتے ہیں، اور کچھ چیزیں مشہور ہو جاتی ہیں کچھ علماء کے بارے میں، کچھ ذاکرین کے بارے میں، کچھ لوگوں کے بارے میں کہ جو ان کے فرشتوں کو بھی پتا نہیں ہوتی، لیکن چونکہ فلاں مجلس میں آپ نے یہ کہا تھا تو بھائی بہتر ہوتا کہ آپ انہیں سے پوچھ لیتے کہ اس کہنے سے آپ کی مراد کیا تھی. تو عزیزان گرامی، یہ نزاکت پیش نظر رہی اور میں نے کئی مجالس میں اپنے اصل موضوع پہ ذرا توجہ کم دی اور کچھ دوسری چیزیں جو سات ذمن و ذیل میں عمومی کہی جا سکتی تھی وہی کہتا رہا، لیکن اب اس سے زیادہ افورڈ نہیں کر سکتا چونکہ آج آٹھویں مجلس ہے اور کل آخری مجلس ہے، اور مجھے اپنی اس تھیم کو اور اپنے موضوع کو مکمل کرنا ہے. تو آپ حضرات کی اجازت سے میں اصل مطلب کی طرف آتا ہوں، اور جو حضرات ہماری بات کو سمجھیں وہ تو سمجھ گئے، اور جو نہیں سمجھے وہ بعد میں ہم سے یا تو پوچھ لیں، اور یا یہاں پہ بتایا گیا ہے کہ آڈیو اور ویڈیو باقاعدہ ریکارڈ ہو رہا ہے، آپ حضرات وہ آڈیو یا ویڈیو یہاں سے لے کے اور پورا دورہ جو ہے یہ سات آٹھ مجالس کا اس کو سن لیجیے گا، اور خالی گوشوں کو پھر آپ ان ویڈیو یا آڈیو سے پر کر لیجیے گا. سلامات بھیجیے گا آواز والا. موضوع ہمارا تہذیب نفس یا تزکیے نفس ہے، اور ان لفظوں کی ہم نے گاہے گاہے وضاحت کی چونکہ اصطلاحات ہیں علم اخلاق کی، اور ان میں سے بعض اصطلاحات ذرا مشکل ہیں جو ہمارے ہاں ہو رہا یہ علمیہ میں علماء کے جو کورسز پڑھائے جاتے ہیں اخلاق کے اور حکمت کے، ان میں یہ اصطلاحات استعمال ہوتی ہیں، اور ان میں سے بعض الفاظ ایسے ہیں کہ جو عربی میں ان کے معنی کچھ ہوتے ہیں اور ہماری مادری زبانوں میں کچھ اور ہوتے ہیں. مثلا من باب المثال میں آپ سے کہوں کہ اتفاقاً آج ہی ہمیں ایک خواہر نے، ایک سسٹر نے یہ سوال کیا، اور یہ سوال کئی جگہوں پہ پہلے بھی لوگ کر چکے ہیں کہ ہمارے آٹھویں امام جو کہ الحمدللہ جہاں پہ روحانی وسائل سے مالا مال تھے وہاں پہ مادی وسائل کی بھی ان کے ہاں سے کوئی کمی نہیں تھی، اور مادی اعتبار سے الحمدللہ بڑے خوشحال تھے، مگر کیا وجہ ہے کہ ہمارے آئمہ میں سے کسی اور کو غریب الغربا نہیں کہا جاتا، اور آٹھویں امام کو کہ جو مادی طور پہ اتنے خوشحال تھے ان کو غریب کیوں کہا جاتا اور غریب الغربا کیوں کہا جاتا؟ ایک سوال ہے کہ جو ذہنوں میں پیدا ہوتا ہے، کیونکہ لفظ غریب کے معنی اردو میں کچھ اور ہیں اور عربی میں کچھ اور ہیں، اور جو زیارت ہم پڑھتے ہیں السلام علیکم یا غریب الغربا تو وہ عربی کی زیارت ہے، اور یہ لقب بھی جو مولا کا ہے یہ عربی کے حوالے سے ہے. تو عزیزان گرامی، हमने बताया कि उर्दू में गरीब कहते हैं फकीर को और पुअर को, यानी गरीब है तही दस्त है, फकीर है उसको गरीब कहते हैं, और अरबी में गरीब के माने मुसाफिर के होते हैं। अरबी में किसी फकीर को गरीब नहीं कहते, या तो गरीब के माने अजीब के होते हैं स्ट्रेंजर, हाँ वह मतलब उन गरीब, अगर किसी ने कोई बात कह दी और वो अजीब लगी तो कहा हाँ वह मतलब उन गरीब, गरीब बिरदक, ये तो एक बिल्कुल हमें अजीब सी बात लगी, और क्योंकि मुसाफिर भी अजीब और अजनबी होता है लोगों के लिए, तो इसलिए उसके ये अल्फाज में रब्त है कि मुसाफिर भी तो लोगों के लिए अजीब होता है ना, ये आदमी है अजनबी है, तो इसलिए गरीब के माने हैं अरबी में एक मुसाफिर। तो आपके आठवें इमाम को जो गरीबुल गुरबा कहा जाता है उसकी वजह यह है कि चहारदा मासूमीन में से जिस मासूम को अपने वतन से सबसे दूर जाना पड़ा और जिसकी मुसाफिरत सबसे लंबी थी वो है आपके आठवें इमाम, क्योंकि असल वतन था मदीना। अब मदीना से जो इराक गए, जो नजफ गए, जो करबला गए, जो सामर्रा गए, जो काजलैन गए, वो भी गरीब हैं लेकिन गरीबुल गुरबा नहीं है, दूर जरूर गए हैं मगर सबसे ज्यादा दूर मुसाफत के एतबार से आइम्मा में से वहां के आठवें इमाम गए हैं, जिनकी खबर है वहां पे, जिनका मकबरा है तूस में मशहद में। तो इसकी वजह से एक तो उनका लकब हुआ गरीबुल गुरबा, और दूसरी वजह यह कि जियारत का भी सवाब, आमतौर पर आपने करबला की जियारत का सवाब सुना होगा कि वो सबसे ज्यादा है, लेकिन जियारतों में से जिस जियारत का सबसे ज्यादा सवाब बयान किया गया है वो आठवें इमाम की जियारत का सवाब है। सवाल भेजिए वाले वाला आठवें इमाम की जियारत का सवाब सब जियारतों से ज्यादा है, और उसकी वजह वही गुर्बत है, वे सबसे ज्यादा दूरी है, क्योंकि बाकी फिर भी वतन में है, बाकी सब वतन में है, अरब ही में है, लेकिन वे अरब से निकल के अजम की सरजमीन पे जाते। तो कहना क्या चाहता था कि बाज़ औक़ात अल्फाज उर्दू में कुछ माना रखते हैं और अरबी में कुछ माना रखते हैं, एक इल्म में उनके माना कुछ होते हैं और दूसरे इल्म में उनके माना कुछ और होते हैं, लोगों की जरा उलझन होती। तो अल्लाह ने गिरामी जो बात समझ में ना आए उसको या पूछ लीजिएगा और या फिर ये है कि बाद में इनके सिख से मालूम कर लीजिएगा। और अब हम आगे बढ़ते हैं अपने मौजूद को लेकर, सलावत भेजिए आवाज वाला। लफ्ज़ तहजीब, अब ये तहजीब ही को लीजिए, तहजीब हमारे यहाँ उर्दू में तहजीब तमद्दुन के माने में इस्तेमाल होती है, सिविलाइजेशन आदाब तहजीब है, और तहजीब नफ्स ये अरबी जबान में हजबा ये हजबों के माने उस वक्त इस्तेमाल होते हैं कि जब कोई माली कोई बागबान पौधे की जब कांट छांट करता है, जब आप कोई पौधा लगाते हैं अपने चमन में अपने बागीचे में, और फिर उसके बाद पीरियडिकली आप देखते हैं कि अब इसकी शाखें कुछ ज्यादा बेहंगम हो रही है, उसके तने के निचले हिस्से में कुछ शाखें उगाई हैं कि जो नहीं उगनी चाहिए, और वहां से आप उसको काटते हैं और जरा उसको लेवल में करते हैं और बैलेंस में करते हैं, और जो आप उसको काटते हैं एक बार शाखों को, जो माली और बागवान उन शाखों को काटता है, पत्तों को बाल काटता है, इसको कहते हैं तहजीब। यानी दरख्त खूबसूरत रहे, पौधा खूबसूरत रहे, जैसे उसको ऊपर जाना चाहिए ऊपर जाए और नीचे ना कहीं गलत समत में फैलना शुरू कर दे, उसको कहते हैं तहजीब। नफ्स भी इन्हीं सूरतों में, नफ्स जो हमने जो बयान किया कि इसके अंदर भी कुछ मैलानात मुस्बत है और कुछ मनफी है, कुछ पॉजिटिव है और कुछ नेगेटिव है, तो अपने नफ्स की जो मुस्बत ख्वाहिशें हैं और जो मुस्बत रुझानात हैं और जो मुस्बत میلانات ہیں وہ تو اسی طرح رہے، لیکن منفی میلانات کو روک دینا اسے کہتے ہیں تہذیب نفس، اسے کہتے ہیں تہذیب نفس. یعنی آپ نے کیا کیا، جیسے مالی اپنے پودے کو، اپنے درخت کو، اس کی انوانٹیڈ اور غیر ضروری اور بے ہنگم شاخوں کو کاٹ دیتا ہے، اور سبزے کو اور گھاس کو اور چمن کو ہمیشہ کاٹتا ہے اور اس کو بیلنس میں رکھتا ہے، آپ اسی طریقے سے اپنے نفس کی سرزمین کو بیلنس میں رکھنا چاہتے ہیں اور اس میں غیر ضروری پودے نہیں اگنے دینا چاہتے. یہ تو معنی ہوئے تہذیب کے. تزکیہ کے معنی ہم پہلی مجالس میں بیان کر چکے. اور اسی تہذیب اور تزکیہ کے لیے ایک اور لفظ بھی استعمال ہوتا، آج کی مجلس چونکہ اس سے متعلق ہے، اسے سیر و سلوک بھی کہتے ہیں. سیر و سلوک، سیر کا معنی چلنا ہے اور سلوک کا معنی بھی چلنا ہے، یعنی روحانی اور باطنی جو انسان ترقی کرتا ہے اور جو سفر کرتا ہے، روحانی سفر کو سیر و سلوک کا نام دیا گیا ہے. اور علماء اخلاق نے سلسلے میں کتابیں لکھی کہ انسان کا جسم تو انخور بڑھ رہا ہے، لیکن آئیے ہم اپنی روح کی ترقی کا بھی سامان فراہم کریں، اور باطنی سفر کو سفر سیر و سلوک کہتے ہیں، اور اسی سفر کو طریقت بھی کہا جاتا ہے. ہمارے یہاں ہندوستان پاکستان میں صوفیاء کے کچھ سلسلے ہیں جو عام طور پہ اہل طریقت کہلاتے ہیں، لیکن خیر وہ ان آتھرائز ایڈیشن ہے طریقت کا، کہ جو لوگوں میں ادھر ادھر بیچا جاتا ہے، کاپی کیا گیا ہے اہل بیت سے، اور اس کے اندر کچھ تحریفات کر کے اس کی انحرافی صورت جو ہے اس کو وہاں پہ طریقت کے نام سے بیچا جاتا ہے. اور اس میں ایک جو دلیل ہے کہ وہ انحرافی ہے وہ یہ ہے کہ وہ طریقت اور شریعت کو ایک دوسرے سے جدا کر دیتے ہیں. وہ کہتے ہیں جناب یہ طریقت کی باتیں ہیں اور طریقت شریعت کی پابند نہیں ہے، شریعت کا راستہ اپنا ہے اور طریقت کا اپنا ہے، جبکہ ہمارے ہاں طریقت اور شریعت یہ قدم بقدم پاؤں ملا کے چلتی ہیں اور ایک دوسرے کے ساتھ ہم آہنگی سے آگے بڑھتی ہیں. یعنی یہ کہہ دینا کہ چونکہ کوئی صاحب ولی اللہ ہے، اب اگر وہ اپنے جسم پہ لباس نہیں پہنتے، چونکہ ولی اللہ ہے لہٰذا اب ان کو ضرورت نہیں ہے کپڑے پہننے کی، چونکہ ولی اللہ ہے لہٰذا ان کو اب نماز پڑھنے کی ضرورت نہیں ہے، چونکہ وہ اس منزل پہ پہنچ گئے ہیں کہ اب ان کو یقین حاصل ہو گیا ہے، اور قرآن مجید نے کہا ہے کہ واعبد ربک حتی اتاک الیقین، کہ تم اللہ کی عبادت کرو یہاں تک کہ تمہیں یقین آ جائے. تو اب یقین کے معنی یہ کر دیے سرٹینٹی، یقین. اب آئے اہل بیت کے دروازے پہ تو پتہ چلا کہ خدا نے یہ کہا ہے کہ عبادت کرو یہاں تک کہ تمہیں موت آ جائے. یقین کے معنی موت تھے، یعنی موت تک عبادت کا حکم ہے، لیکن کیا کہا، عبادت کرو جب تک کہ یقین آ جائے. اب اس کا مطلب یہ ہے کہ نہ پیغمبر کو یقین آیا تھا اور نہ ہی ان بڑے بڑے اولیاء کو یقین آیا تھا کہ آخر دم تک عبادت کرتے رہے. سلوات بھیجیے آواز والا. تو یہ ایک انحرافی طریقت ہے کہ طریقت اہل طریقت کے لیے شریعت کی پابندیاں نہیں. اللہ نے گرام ایسا نہیں، شریعت ظواہر ہیں اور طریقت باطن کا نام ہے. شریعت کی پابند آپ کا جسم ہے اور طریقت کی پابند آپ کی روح ہے. جو راستہ ترقی کے لیے شریعت نے آپ کو دیا ہے، آپ کے اعضاء و جوارح کے لیے طریقت نے آپ کو راستہ بتایا ہے آپ کی روحانی ترقی کے لیے. اور یہی انحرافی فکر جو وہاں صوفیوں میں پائی جاتی ہے، کہ صوفیوں نے پڑھ کے کہہ دیا کہ اگر ہم نماز نہیں پڑھتے تو کوئی بات نہیں، ہم اہل طریقت ہیں، ہم لباس نہیں پہنتے تو کوئی بات نہیں، ہم اہل طریقت ہیں، ہم اگر اپنا منہ نہیں دھوتے، ہاتھ نہیں دھوتے، اگلے بڑے ہوئے بال ہیں اور گندگی کا مرقع بنے ہوئے ہیں، لیکن چونکہ اہل طریقت ہیں تو ہمیں نظافت کی کوئی ضرورت نہیں ہے. تو عزیزان گرامی، یہ انحرافی فکر جو اہل سنت میں پیدا ہوئی، اسی طرح سے انحرافی فکر ہمارے ہاں بھی پیدا ہوئی. اور وہ یہ ہے کہ چونکہ ہم محب اہل بیت ہیں और चूंकि हम अहले बैत की मुसीबत पे रोते हैं और गिरिया करते हैं तो शरीयत की पाबंदियां हमारे लिए नहीं है। शरीयत की पाबंदियां तो ये वही सूफी फिक्र है, वहां पे उन्होंने कहा कि हम कपड़े नहीं पहनेंगे और हमने कहा कि हम नमाज नहीं पढ़ेंगे, करामात फिर भी बाबा जो बना उन्होंने कहा कि हम कपड़े नहीं पहनेंगे और हम इस अहले तरीकत हैं, हमने कहा हुजूर हम नमाज नहीं पढ़ेंगे। तो ये इन्हिराफी फिक्र है। अजीजाने गिरामी, शरीयत की पाबंदी भी करना है और तरीकत की पाबंदी भी करना है। और शरीयत और तरीकत ये जाहिर और बातिन के नाम है, एक जाहिर है और एक बातिन है। शरीयत आपके आजाए जवारे के लिए है और तरीकत आपकी रूह और रूहानी सफर के लिए। इस तमहीद के साथ अब आपको यह बताना चाहता हूं कि ये तज़किए नफ्स और ये सैर सुलूक और ये तरीकत कि जिसका हम आपसे जिक्र कर रहे थे इतने दिनों से कि पैगंबर अकरम आए हमें तज़किए नफ्स करने के लिए हमारा, और हमें सैर सुलूक की इस मंजिल पे डालने के लिए, और हमें इन इर्तिकाई मदारिज और मरातिब पे ले जाने के लिए। तो अब आप हजरात के लिए ये जाहिर करता हूँ और इसका ऐलान करता हूँ यहाँ पे कि बहुत कम लोगों ने ये सुना होगा कि सैर सुलूक की 12 मंजिलें हैं। 12 मंजिलें हैं सैर सुलूक की, कि जो हमें एक मंजिल के बाद दूसरी और दूसरी के बाद तीसरी, ये मंजिलें ऐसी हैं कि आप इनमें वो चूज नहीं कर सकते कि इनमें से ये मंजिल अच्छी लगती है या हम ले लेते हैं और फला मंजिल जो है वो अच्छी नहीं लगती है वो नहीं लेते, उसको बाईपास करके अगली मंजिल की तरफ बढ़ जाएं। जैसे हाई स्कूल में आपको पहली के बाद दूसरी में जाना है और दूसरी के बाद तीसरी में और तीसरी के बाद चौथी में, सैर सुलूक में भी यही है कि हर मंजिल को तय करने के बाद उससे अगली मंजिल में कदम रखना। अब जो अगर आप नोट करना चाहते हैं बेशक नोट कर ले, और अपना जो लोग जहन नशीन करना चाहते हैं वो जहन नशीन रखें, वरना ये केसेस तो आपको बाद में मिलेंगे। ये 12 मंजिलें जो तज़किए नफ्स के हवाले से, सैर सुलूक के हवाले से और मदारिज इर्तिकाई में जो रूह के, उनमें पहली मंजिल का नाम है इस्लाम असवर। इस्लाम असवर पहले लिस्ट आपके सामने 12 की 12 पढ़ लू तो उसकी वजाहत करता हूं आपके लिए। इस्लाम असवर की मंजिल जब आपने तय कर ली तो दूसरी मंजिल है ईमान असवर, और ईमान असवर की मंजिल जब तय कर ली तो तीसरी मंजिल है इस्लाम अकबर, और जब इस्लाम अकबर की मंजिल तय कर लेंगे तो चौथी मंजिल है ईमान अकबर, और जब ईमान अकबर की मंजिल तय कर लेंगे तो पांचवी मंजिल है हिजरत कुबरा, और हिजरत कुबरा की मंजिल तय कर लेंगे तो छठे नंबर पे आता है जिहाद अकबर, और जिहाद अकबर की जब मंजिल तय कर लेंगे तो सातवीं मंजिल है तस्खीर जुनूद शैतान, और तस्खीर जुनूद शैतान के बाद आठवीं मंजिल है इस्लाम आजम, और आठवीं मंजिल जब इस्लाम आजम की तय कर लेंगे तो नवी मंजिल आती है ईमान आजम, और जब नवी मंजिल ईमान आजम की तय कर लेंगे तो दसवीं मंजिल आती है हिजरत उजमा, और हिजरत उजमा की जब मंजिल तय कर चुकेंगे तो 11वीं मंजिल आती है जिहाद आजम, और जब 11वीं मंजिल जिहाद आजम की तय कर लेंगे तो 12वीं मंजिल आती है इखलास की। तो अजीजाने गिरामी, वो जो खालिसन मुखलिसतन कहा गया है कि मुखलिसीन अल्लाहुद्दीन, वो ईमान की 12वीं मंजिल का नाम है। सलावत भेजिए बाबा जबलत। अब आम आदमी बेचारे की हालत ये है कि या तो वो मेरा इस्लाम से आशना है या वो मेरा ईमान से आशना है। अब इस्लाम की और कितनी मंजिलें हैं अंदर में, और ईमान की, जिहाद की, हिजरत की, ये वो चीजें हैं कि जिनसे हमारे कान आशना नहीं है। अब सारी सारी जिंदगी इस मेंबर के सामने बैठे हैं और बेचारों ने सारा साल हाजिरी दी है, जब भी बुलाया है आए हैं। लेकिन वही जिस चीज की तरफ मैंने कल मुतवज्जे किया था कि हमारे यहाँ कमजोरी ये रही है कि हम सिंगल डायमेंशन कौम है, एक तरफ जो तवज्जो दी है तो बस उसी तरफ भागे दौड़े चले जा रहे हैं और चीजों से गाफिल हो गए हैं, जबकि चाहिए ये कि उधर भी तवज्जो रहे, ऐसा नहीं है कि ना रहे, लेकिन उसके साथ साथ दूसरी जिहाद जवानी की तरफ भी तवज्जो की जरूरत है। एक बैलेंस किस्म की, हालांकि हमें भी पता है कि अगर हम भी चाहें तो वो काम सबसे आसान है, वो काम कोई मुश्किल नहीं है, वो 15-20 ले दे के मजमून है, जैसे हर शायर के लिए जो नज्म करता है गजल कहना चाहे तो 15-20 भी नहीं है, या बुलबुल के बारे में कुछ कहेगा, या गुल के बारे में कुछ कहेगा, या उन बालों के बारे में कहेगा, या उन आंखों के बारे में कुछ कहेगा, और या ये है कि मौसम के बारे में, या आती हुई घटा के बारे में, या बाद नसीम के बारे में, यही 5-6-8-10 चीजें हैं ना जिनके बारे में कुछ कहेगा तो गजल बनेगी। तो 15-20 ही आपकी दुखती हुई रगे हैं कि अगर उनके हाथ लगाए जाए तो फौरन एक ऊंचा सा नारे हैदरी बुलंद हो जाएगा, सारा बात भेजिए आवाजें बुलंद। वो 15-20 रगे इससे ज्यादा नहीं है। मैंने जिन के हमने भी किसी जमाने में किया हुआ है काम, सलावत भेजिए वाले वाला। पंद्रह बीस से ज्यादा नहीं थे, घूम फिर के आना वही पड़ता, और बस हमारा हाथ वहां लगा और यहाँ पे आप उछले, तो ये है कि वो काम आसान है, वो मुश्किल नहीं है मेरे भाइयों, लेकिन उसमें हम उन सर्कल्स में जाते रहेंगे, सर्कल्स में जाते रहेंगे, आगे नहीं बढ़ेंगे। आगे बढ़ने के लिए जरूरत यह है कि हम अपने आप को तालीमात मोहम्मद अहले बैत मोहम्मद से आशना करें। पहली मंजिल इस्लाम असगर, उसूल काफी में इमाम जाफर सादिक अलैहिस्सलाम मौला, ये इस्लामी असगर क्या है? फरमाया ये नाम है बिशहादत अल्ला इलाह इल्लल्लाह व अन्ना मुहम्मदन रसूलुल्लाह। शहादतें, उसके बाद वह इकाम सलात, दूसरे नंबर पे नमाज का कायम करना, व इंता ज़कात, व हज बैत, व सियाम शहर रमजान, इन पांच चीजों का नाम इस्लाम असगर है। ये पहली मंजिल है। अब यही तो अपना टेस्ट लेके देख ले, हम तो 12 मंजिलों की बात कर रहे हैं मेरे भाइयों, ये पहली मंजिल है इस्लाम अकबर, छोटा इस्लाम, छोटा इस्लाम, इन पांच चीजों का नाम है, और जब तक ये मंजिल तय नहीं होगी दूसरी मंजिल में कदम नहीं रख सकते। ये है हमारी पसमानदगी की वजह। कई दफा लोग पूछते हैं मौलाना क्या वजह है आलम इस्लाम की ये हालत, दुनिया में पानी महंगा है और मुसलमान का खून सस्ता, दुनिया में कोई इज्जत नहीं है और कोई एहतराम नहीं है मुसलमानों का। भाई इस्लाम का एहतराम होगा तो मुसलमान का होगा, हमारा एहतराम इस्लाम की वजह से है ना, इस्लाम का एहतराम होगा तो मुसलमान का होगा, और इस्लाम उस खैमे का नाम है, बोले या तो इस्लाम, बोले या तो इस्लाम अलल खम्स, ये पांच चीजें इस्लाम की बुनियाद है, और जब बुनियाद ही खोखली हुई, बुनियाद ही न हुई तो इस्लाम कहां से मिलेगा, इस्लाम कहां से मिलेगा। तो अजीजाने गिरामी, शहादतें, नमाज, ज़कात, हज और रोजा, ये बुनियादे हैं, और इसका नाम है इस्लाम असगर, और हर मुसलमान को पहली मंजिल पे ये करना है, लिख ले इसको और नोट कर ले इसको, कि अगर कोई सैर सुलूक की मंजिलों पे जाना चाहता اگر کوئی اپنے اسلام اور ایمان کو مکمل کرنا چاہتا ہے، اگر کوئی اپنا تزکیہ نفس کرنا چاہتا ہے، اگر کوئی اپنی تہذیب نفس کرنا چاہتا ہے، تو پہلا قدم یہ پانچ کام کرنا ہے، اور ان پانچ میں کوئی پک اینڈ چوز والی بات نہیں ہے کہ مجھے ان پانچ میں سے بس تین لے لوں تو چلے میجورٹی میں نے کر لی، چلے دو کر لیا تو میں نے نہیں، پانچوں کی پانچوں کرنی ہے اور صحیح انداز سے کرنی. تو یہ پہلا ہے اسلام اصغر. ایک مرتبہ صلوات پڑھ لیجیے بابا کے والا. اب دوسری منزل ہے ایمان اصغر کی. ایمان اصغر کے بارے میں بھی امام جعفر صادق علیہ الصلوۃ والسلام فرماتے ہیں، کہا کہ اسلام وہ تو ہے شہادت و ان لا الہ الا اللہ و تصدیق برسول اللہ و بہ سکنت الدماء و علیہ جرت المناقص والمواریث على ظاہرہ جماعۃ الناس و الایمان الاعتقاد بجمیع ما جاء به الرسول والہدا و ما سبق فی القلوب فی صفت الاسلام. کہا اسلام وہ تو ان پانچ چیزوں کا نام ہے، لیکن ایمان اس چیز کا نام ہے کہ صرف ان پانچ چیزوں پہ ہی عمل نہ ہو، بلکہ ہر وہ چیز کہ جو پیغمبر لائے ہیں صرف پانچوں کے اوپر نہ رہے، بلکہ ہر وہ قول اور فعل اور عمل جو پیغمبر لائے ہیں اور پیغمبر نے کیا ہے اس کے اوپر انسان کا ایمان ہو. اور اس کے اوپر ایمان کے بعد کہا کہ وہ ہدایت، کہ وہ جو ان پانچ اعمال کے کرنے سے انسان کو حاصل ہوتی ہے، اور وہ ہدایت انسان کے دل میں جاگزی ہو جائے اور انسان ان پانچ چیزوں کا پابند ہو جائے، تو اس کا نام ہے ایمان اصغر. یعنی اسلام میں یہ ہو جائے گا کہ آپ نے نماز پڑھی اور کبھی نہیں پڑھی، روزہ رکھا اور کبھی نہیں رکھا، ان میں سے بعض کام کیے اور بعض نہیں کیے. لیکن ایمان کے لیے شرط یہ ہے کہ وہاں سبقا، یعنی یہ جو کچھ بھی ہو ثابت قدمی کے ساتھ ہو، یہ ثابت رہے، یہ آپ کے دل و دماغ میں موجود رہے. اس دل و دماغ میں ان چیزوں کے موجود رہنے سے جو کیفیت پیدا ہوتی ہے اسے ایمان اصغر کہا جاتا ہے. اور پھر اس کے بعد تیسری منزل وہ اسلام اکبر کی ہے. اب وہ اسلام اصغر تو ہم پہلے سیکھ چکے، اب اسلام اکبر کیا ہے؟ اسلام اکبر وہ ہے کہ جو معصوم فرماتے ہیں کہ قرآن مجید کی سورہ بقرہ کی آیت نمبر 208 میں ہے، سورہ بقرہ کی آیت نمبر 208 میں یہ ہے، یا ایھا الذین آمنوا، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافۃ ولا تتبعوا خطوات الشیطان انہ لکم عدو مبین. کہا ایمان اصغر کے بعد، ایمان اصغر کے بعد یہ منزل ہے اسلام اکبر کی، کہ جس میں کہا گیا ہے کہ یا ایھا الذین آمنوا، یعنی اہل ایمان سے کہا جا رہا ہے، ادخلوا فی السلم کافۃ، کہ پورے کے پورے اسلام کے اندر داخل ہو جاؤ، پورے کے پورے سین کے اندر، پورے کے پورے اسلام کے اندر داخل ہو جاؤ. یعنی صرف اب پانچ چیزوں کی ضرورت نہیں ہے، صرف نماز کے وقت انسان کو نیک نہیں بننا ہے، صرف مسجد میں آ کے حجاب نہیں کرنا ہے، صرف مسلمانوں اور مومنین کے اندر تقوی اور حیا کی باتیں نہیں کرنی ہیں، بلکہ یا الذین آمنوا ادخلوا فی السلم کافۃ، پورے کے پورے گھر میں ہو تو مسلمان، جات پہ ہو تو مسلمان، اپنوں کے ساتھ ہو تو مسلمان، غیروں کے ساتھ ہو تو مسلمان، اپنے فائدے میں ہو تو مسلمان، نقصان میں ہو تو مسلمان. سلام آپ بھیجیے گا آواز. اپنے فائدے کے لیے تو سب مسلمان بن جاتے ہیں نا، وہاں پہ جو کہتے ہیں حضور قرآن کی آیت ہے، پیغمبر نے فرمایا ہے، حدیث ہے، سنت ہے، اور جو کام نہ کرنا ہو کہتے ہیں دکھائیے قرآن میں کہاں لکھا ہے. जो काम न करना हो कहते हैं दिखाइए कुरान में कहाँ लिखा, और जो करना हो वो इमामिया जंत्री में भी लिखा हो तो वो करना है। जरा भेजिए बाबा जरा कहते हैं हजूर हमारे यहाँ वो सरगोधा से चपती है, लाहौर से चपती है, जलती है, तो वो तुलामान में लिखा है, और फिर चूंकि उसमें लिखा है वो करना, चूंकि करने की नियत है, और जो काम नहीं करना है बड़ी आसानी से कह दिया नहीं हदीस है मगर ये कुरान में तो नहीं है ना, कुरान में लिखा है। तो अजीजा ने गिरा में कहा यह जा रहा है कि या ये लजीना आमन खुलू फिल्म काफा पूरे के पूरे, तुम्हारी इकोनॉमी, तुम्हारा फलसफा जिंदगी, तुम्हारा लिबास, तुम्हारा खाना पीना, तुम्हारा दाखिल खारिज दायर बातें, तुम्हारी जिंदगी सारी की सारी दायरे इस्लाम के अंदर होनी चाहिए। ये वो मंजिल है जो इस्लामी अकबर है, और इसी के सिलसिले में मौला कायनात ने कहा और नाज़िल बलागा में मौजूद है आला अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम इन्नल इस्लाम वत्तस्लीम हुवल यकीन, ये इस्लाम तस्लीम के माने रखता है, यानी सरे तस्लीम जब खम कर दोगे खुदा के हुक्म के सामने और पैगंबर और आइमा के अहकाम के सामने, और पूरी जिंदगी जो है वो यही तस्लीम में गुजर जाए, तो इसका नाम है इस्लाम अकबर। इस्लाम तस्लीम का नाम है, बहानों का नाम और हुज्जतों का नाम नहीं है। ये जनाब ये बात जो है हमें समझ में नहीं आई, कुरान की बात उस वक्त मानेंगे जब आप हमें साइंटिफिकली साबित करें, तो यानी ईमान बिल कुरान नहीं है, ईमान बिल साइंस है। कुरान की बात भी उसी वक्त मानेंगे कि जब पहले आप प्रूव करें कि साइंटिफिकली, अगर पहले साइंस साबित कर दे तो फिर कुरान की बात मान लेंगे, लेकिन अगर साइंस नहीं किसी बात को साबित करती तो मौलाना फिर ये कुरान अपने पास रखिए। इतना ईमान बिल साइंस हो गया है। तो अजीजाने गिरामी साइंस हमेशा और अकल कुल्लियात साबित कर सकती है, लगे आप ये बात कहता जो कुल्लियात यानी ये कि बंदगी हमारी इंसानी जरूरत है और इसके करने के फायदे, ये तो हम साबित कर सकते हैं, लेकिन अब ये कि तीन रकातें क्यों हैं और चार क्यों नहीं है, और यहाँ दो क्यों हैं और तीन क्यों नहीं है, और यहाँ सुभान रब्बी अल अजीम क्यों है और यहाँ सुभान रब्बी अल आला क्यों है, ये आइंस्टाइन भी आ जाए तो साइंस से ये चीजें साबित नहीं कर सकता है। ये बातें साबित होगी तो या काल अल्लाह से साबित होंगी, या कालर नबी से साबित होंगी, या कालर जाफर सादिक से साबित होंगी, या कालर इमाम बाकर से साबित होंगी। और अगर आप इनके मानने वाले हैं और अगर साबित हो जाए अल्लाह ने कहा है तो अल इस्लाम व तस्लीम, अगर रसूल ने कहा है तो अल इस्लाम व तस्लीम, अगर जाफर सादिक ने कहा है तो अल इस्लाम व तस्लीम। तो तीसरी मंजिल पे जब इंसान पहुंचता है तो अब सरे तस्लीम खम कर देता है, और यही इसी की तरफ इशारा है आले इमरान की, सूरह आले इमरान की आयत नंबर 19 में इन्नद्दीना इंदल्लाहिल इस्लाम, ये इन्नद्दीना इंदल्लाहिल इस्लाम से मुराद वो पांच नमाजों वाला दीन इस्लाम नहीं है, वो पहली, वो तो इस्लाम असगर था, इस्लाम अकबर से मुराद है इन्नद्दीना इंदल्लाहिल इस्लाम, अल्लाह के नजदीक अगर कोई दीन है तो वो ये इस्लाम, यानी खुदा के सामने सरे तस्लीम खम कर देना, ये इस्लाम। और हम जानते हैं कि हमारे अंदर कितने हैं कि जिन्होंने अपना सरे तस्लीम खम कर दिया हो, सुबह जब उठते हो उस वक्त से लेकर सोते तक जिंदगी के हर काम में, हर हरकत में, हर सुकून में, हर कौल में, हर फेल में, हर मामले में, हर फैसले में अपने आप को तस्लीम कर दिया हो खुदा, उसके रसूल और आइमा की मर्जी के सामने। ये बात हम सिर्फ उन लोगों से कर रहे हैं जो सैर व सुलूक की मंजिलें तय करना चाहते हैं, हर किसी को जहमत नहीं दे रहे, आवाज देगी आवाज वाला। हाँ, नाराज होने की जरूरत नहीं है, ये सिर्फ उन्हीं लोगों के लिए है कि जो तज़किया नफ़्स करना चाहते हैं, जो अपना रूहानी सफर करना चाहते हैं, रूह को तरक्की और बालिदगी देना चाहते हैं और ईमान और मानवियत की उन आला मंजिलों तक जाना चाहते हैं, ये उनके लिए है। क्या वो तीसरी मंजिल इस्लाम अकबर कि जिसमें ये है कि पूरी की पूरी जिंदगी अहकाम इस्लामी की रोशनी में वो बसर करें और अपने आप को तस्लीम कर दें, यानी सरे तस्लीम खम कर दें। और फिर जब सरे तस्लीम खम कर दिया जाता है तो फिर चूनों चिरानी रह जाती, फिर ये नहीं कहा जाता कि जनाब ये कहां लिखा हुआ और क्यों है और यो है तो यो क्यों नहीं और वो है तो यो क्यों नहीं, नहीं सरे तस्लीम खम कर दिया जाए। चौथी मंजिल है ईमान अकबर। ईमान अकबर ये इस्लाम अकबर के बाद है और वो क्या है, यहां पे अजीब है कि आप कुरान मजीद अगर पढ़ें तो आपको एहसास होगा या युहल्लजीना आमन खुदा कह रहा है और ये चौथा पारा है सूरह अन्निसा की, ये आयत है या युहल्लजीना आमन ए अहले ईमान आमिनू, ए अहले ईमान ईमान लाओ। अजीब सवाल है कि हम तो पहले को खुदा कह रहा है कि ए अहले ईमान, खिताब यही कह के कर रहा है या युहल्लजीना आमनू ए अहले ईमान, अब बात क्या है आमिनू जो हुक्म है अम्र है ईमान लाओ बिल्लाहि व रसूलिही, इसका क्या मतलब हुआ कि जब पहले ही अहले ईमान हैं तो अब दोबारा ईमान किस बात पे लाएं और वो भी ईमान बिल्लाह व रसूलिही, यानी कैसे अहले ईमान है कि जो अब तक अल्लाह और अल्लाह के रसूल पे ईमान नहीं लाए, क्या कोई तसव्वुर कर सकता है। वो तो इस्लामी असवर में हम कह चुके हैं इकरार बिशहादतैन यानी अल्लाह की तौहीद और रसूल की रिसालत का ऐलान तो हम वहां पे कर चुके हैं इस्लामी असवर में, बात जरा तकलीफ जरूर है लेकिन इस पर तवज्जो फरमाइएगा कि हम इस्लामी असवर में अल्लाह की तौहीद रसूल की रिसालत पे ईमान ला चुके हैं और सिर्फ मुसलमान नहीं अल्हम्दुलिल्लाह मोमिन है और अल्लाह हमसे कह रहा है कि या अय्युहल्लज़ीना आमनू आमिनू ईमान लाओ, तो ये क्या मतलब है ईमान लाओ, ए मोमिनो ईमान लाओ, ए अहले ईमान ईमान लाओ। तो अज़ीज़ाने गिरामी यहाँ पे मकसद ये है कि ईमान अकबर यानी सिर्फ यही नहीं है कि तुम इस्लाम अकबर था कि तस्लीम कर दिया अपने आप को, सरे तस्लीम खम कर दिया, लेकिन सरे तस्लीम खम करने के बाद अब एक मंजिल आगे बढ़ना है और वो मंजिल ये है कि जो कुछ भी करते हो सिर्फ मजबूर होके सरे तस्लीम खम नहीं करो बल्कि जज्बे के साथ शौक के साथ रजाओ रगबत के साथ एक इश्क और एक अलाके के साथ जब खुदा और उसके रसूल और आइम्मा की इताअत करोगे तो इसका नाम ईमान अकबर है, इसका नाम ईमान अकबर है। सरे तस्लीम को खम कर दिया है, अब चूंकि खुदा ने कहा नमाज पढ़ो तो पढ़ते हैं, रोजा रखो तो रखते हैं, हज करो तो करते हैं, लेकिन किस जज्बे से करते हैं, किस शौक से करते हैं, कितना लुत्फ लेके करते हैं, बात इसलिए है ईमान अकबर की। चुनाचे यही वजह है कि जो काम शौक और जज्बे से नहीं किया जाए और उस रजा और रगबत से नहीं किया जाए वो खुदा को अच्छा नहीं लगता। और खुदा ने कुरान में नमाजियों के भी कहा है इज़ा कामू इलस्सलात कामू कुसाला, जब नमाज के लिए उठते हैं और नमाज पढ़ते हैं तो पढ़ते जरूर है नमाज मगर बड़ी सुस्ती के साथ और बड़ी बेदिली के साथ, तो खुदा को तो ऐसी नमाज नहीं चाहिए जो बड़ी सुस्ती और बेदिली के साथ पढ़ी जाए, मुर्दा दिलो दिमाग के साथ पढ़ी जाए, फर्ज समझ के नहीं बल्कि कर्ज समझ के पढ़ी जाए। समझा, जानते हैं ना कर्ज कैसे अदा करते हैं, आमतौर पर लेते वक्त जज्बात कुछ और होते हैं, अदा करते वक्त कुछ और होते हैं। सलावत भेजिएगा आवाज वाला, यहाँ आगे तो जगह है, अगर थोड़ा थोड़ा आप मूव हो जाए तो वहां से कम अज कम ये जगह पैदा हो जाएगी। एक मतलब आप आवाज बुलंद सलावत पढ़े تو چوتھی منزل جس میں اہل ایمان کو کہا جا رہا ہے یا ایھا الذین آمنوا آمنوا، اے اہل ایمان ایمان لاؤ، یعنی تمہارا ایمان مجبوری والا ایمان نہ ہو. نماز اس لیے نہیں پڑھ رہے ہو کہ اب کیا کریں، نماز پڑھنی ہے، وقت ہو گیا ہے، جا رہا ہے، یہ نہیں ہے، بلکہ بیٹھ کے نماز کے وقت کا انتظار کرو. یہ ایمان اکبر والے لوگ وہ ہیں کہ جن کے بارے میں روایتوں میں ملتا ہے کہ وقت آنے سے پہلے وضو کر کے انتظار میں بیٹھ جاتے ہیں. جیسے اپنے محبوب سے ملنے کے لیے انسان رات بھر نیند نہیں آتی کہ صبح ملاقات ہے، اور جو اپنے خاص کسی فیوریٹ چیز لینے ہو اور اس کے حضور کا وقت آ رہا ہو تو جہاز آہستہ جا رہا ہوتا اور تیل تیزی سے بھاگ رہا ہوتا، دل کی رفتار جہاز سے تیز ہوتی ہے. تو نماز اس جذبے کے ساتھ، چنانچہ آئمہ کے بارے میں، پیغمبر اکرم کے بارے میں، وہ تو خیر پیغمبر اور آئمہ تھے، امام خمینی جیسی شخصیات اور ہمارے علماء اخلاق کے بارے میں ملتا ہے کہ زور و اثر سے ابھی زور نہیں ہوتی تھی، ایک آدھ پون گھنٹہ پہلے ہی وضو کر کے تلاوت قرآن شروع کر دیتے تھے. وضو کر کے تلاوت قرآن شروع کر دی اور اس انتظار میں ہے کہ کب سورج ڈھلے اور یہاں پہ نماز شروع ہو جائے. اور مغرب و عشاء کے لیے بھی یہی ہے کہ مغرب و عشاء نظر اسی پہ سورج پہ، کب سورج غروب ہو تو مغرب و عشاء شروع ہو جائے. ماہ رمضان کا یہ نہیں کہ سر پہ آ گیا ہے تو اب کوئی چارہ نہیں ہے، رمضان کے استقبال کی تیاریاں کی جاتی ہیں. جیسے انشاءاللہ ہم ماہ محرم کی استقبال محرم کی مجلس کرتے ہیں اور ماہ محرم کا استقبال ایک یا دو دن پہلے مجلس کر کے کرتے ہیں، پیغمبر اکرم ماہ رمضان کا استقبال کرنے کے لیے پورے ماہ شعبان کے روزے رکھتے تھے. اور امیر المومنین پیغمبر کی اس سنت کو زندہ رکھنے کے لیے رجب سے روزے شروع کر دیتے تھے، رجب کا مہینہ روزے رکھے جا رہے ہیں، انتظار ہو رہا ہے ماہ رمضان کا، اور ماہ شعبان کے روزے رکھے جا رہے ہیں، رمضان کا انتظار ہو رہا ہے. اور حج کی تیاری ایک الگ موضوع ہے، لیکن حج کی تیاری ماہ رمضان سے شروع ہو جاتی ہے. یہ نہیں ہے کہ اچانک راتوں رات پروگرام بنا کیونکہ اتفاق الجزیر ٹرپ کے ایریا میں ہیں کہ چلا لگے ہاتھ حج بھی ہو جائے، لیکن حج کی تیاریاں ماہ رمضان سے شروع ہو جاتی ہیں. اور پھر ماہ رمضان کے بعد ماہ شوال اور ماہ ذیقعدہ، خاص طور پہ ایک چلہ جو 40 دن کا کہا گیا وہ یہی ہے، ذیقعدہ کے 30 دن اور ذوالحجہ کے 10 دن، یہ 40 دن ہے وہ چلہ مقدسہ. تو جو علماء نے بیان کیا ہے کہ پورا ذیقعدہ کا مہینہ اس کے لیے اعمال ہے، اس کے لیے کچھ تربیتیں ہیں جو ہمیں دی گئی ہیں، کچھ تمرینات ہیں جو دی گئی ہیں، کہ پورا ذیقعدہ کا مہینہ 30 دن اور ذوالحجہ کے 9 دن، یہ 39 دن کے بعد انسان کا نفس اس منزل پہ پہنچتا ہے کہ مقام منا میں آ کے قربانی کرے. لیکن ہمارے ہاں یہ ہے کہ نہیں، اب حج بس وائن موقع پہ ہمیں پاسپورٹ بنوانا ہے، ویزا لینا ہے جلدی جلدی اور جا کے حج کر لینا ہے. تو عزیزان گرامی، نماز کا انتظار نماز کے لیے وقت سے پہلے، وقت سے پہلے نماز کے لیے ذہن بناؤ. اور اسی سلسلے میں آداب الصلاۃ میں امام خمینی نے اپنی کتاب میں لکھا ہے کہ ایک سوال کیا گیا معصوم سے کہ حضور یہ اذان اور اقامت جماعت کے لیے تو سمجھ میں آتی ہے یہ بات کہ جب جماعت ہو تو ہم اذان کہیں اور اقامت کہیں، ہم اکیلے نماز پڑھنے لگے ہیں، ہمیں پتہ ہے کوئی نہیں آئے گا، تو یہ اذان کیوں کہیں اور اقامت کیوں کہیں، کیوں شریعت کہتی ہے کہ اذان کہو اور اقامت کہو؟ کہ جواب یہ دیا گیا کہ اذان اور اقامت صرف غیروں کو بلانے کے لیے نہیں ہوتی ہے، بلکہ یہ اپنے آپ کو بلانے کے لیے بھی ہوتی ہے، اپنے دل و دماغ کو بھی بلانے کے لیے ہوتی ہے. کئی دفعہ ایسا ہوتا ہے کہ لڑائی کرتے 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 وضو بھی کر رہے ہیں اور لڑائی بھی لڑ رہے ہیں اور آ کے اللہ اکبر بھی ہو جاتی ہے، دل و دماغ وہی لڑ رہا ہے اور یہاں پہ سورہ فاتحہ بھی پڑھی جا رہی ہے. ذرا آواز بھیجیے بابا جی والا، وہ جو لسٹ ہوتی ہے ٹو ڈو वो सारी नमाज के दौरान बन जाती है कि क्या क्या करना है, और जो कैलकुलेशन में गलतियां होती हैं वो नमाज में इस्लाह हो जाती है। तो अजीजाने गिरामी इसकी वजह यही होती है कि वक्त से पहले नमाज का इंतजार नहीं करते, वक्त से पहले अपने दिल दिमाग को नमाज के लिए तैयार नहीं करते कि मुलाकातें हबीब के लिए जाना है, उस जाते अकदस इलाह से गुफ्तगू करनी है। लिहाजा हुक्म ये दिया गया कि अगर बावजूद भी हो तो जब नमाज का वक्त हो तो तजदीद वजू करो, क्योंकि जब इंसान वजू करता है तो अब जहन बनना शुरू हो गया, ये वजू कर रहा हूं चाहे पहले भी बावजूद हो लेकिन फिर वजू करें। वजू करने के बाद आइए आजान कहिए, आजान कहिए लुत्फ ले लेके कहिए, एक्सप्रेस आजान कहने की कोई जरूरत नहीं। इकामत कहिए, आजान और इकामत कहने के बाद अब नमाज पढ़िए और हर किस्म के मशागरे से फारिग होकर पढ़िए, दिल और दिमाग को नमाज में लगा दीजिए। अब ये वो नमाज है कि जिस नमाज के सिलसिले में अहले ईमान से कहा गया कि इस शौक से और इस जज्बे से ईमान पढ़ो। और अजीजाने गिरामी हमारे पास ऐसे लोग थे जो ऐसी नमाजें पढ़ा करते थे, यूं ना समझिए कि हम हवा में तीर चला रहे हैं और बढ़ बढ़ के बातें बना रहे हैं कि ऐसा भी मुमकिन है आशूर जैसा दिन हो और तीन दिन की भूख और प्यास हो और कयामत जैसा मंजर हो और मौत सामने नजर आ रही हो और अभी समामा सैदावी उस मंजिल में आगे बढ़ के कहे कि यबन रसूलुल्लाह नमाज का वक्त हुआ चाहता है और हम चाहते हैं कि जाने से पहले एक नमाज आपके साथ बढ़ते जाएं। तो आप क्या समझते हैं कि क्या नमाज का वक्त हो गया था और आपके इमाम ने रियलाइज नहीं किया था? अभी हुआ नहीं था, हुआ चाहता था, अभी नमाज का वक्त हुआ चाहता था, अभी पहला सेकंड अव्वल वक्त का नमाज का दाखिल हुआ तो अभी समामा सैदावी ने आगे पढ़ के कहा हुजूर अब आपके साथ नमाज पढ़ते। ये है ईमान अकबर कि नमाज का इंतजार करो, रोजे का इस्तकबाल करो, रजब और शाबान के रोजे रख के हज की तमरीन और हज की मश्क और हज के लिए अपने नफ्स को माह रमजान से तैयार करना शुरू कर दो, और फिर जब जो इबादत करो खुदा के जिन अहकाम की इबादत करो उनकी इस शौक से करो, इस जज्बे से करो कि जैसे यही तुम्हारा महबूब तरीन और मशहूर महबूब तरीन मशाला। और इसके बाद अजीजाने गिरामी पांचवी मंजिल आती है हिजरत कुबरा की, हिजरत कुबरा की ये पांचवी मंजिल है। हिजरत सोहरा ये वो हिजरत है कि जो हम दारुल कुफ्र से जिस्मानी तौर पे दारुल इस्लाम की तरफ करते हैं उसे कहते हैं हिजरत सोहरा। जो मुसलमानों ने मक्का से मदीना की, जो मुसलमानों ने मक्का से हबशिया की, जो पुराने जमाने में सादात और शियों ने मदीना से और कूफा से और उन मकामात से हिंदुस्तान की तरफ या बस दूसरे मकामात की तरफ की, वो हिजरत सोगरा है जिसके इतने फजाइल हैं। लेकिन यहां पर तज़किया नफ्स के लिए जो मंजिल पांचवी है वो हिजरत सोगरा की नहीं है, वो हिजरत कुबरा की है। और हिजरत कुबरा ये है कि हम गुनाहों से मासियत से और जाहिली आदाब से और जाहिली और गैर इस्लामी तर्ज जिंदगी से हिजरत करके अल्लाह की इताअत, रसूल की इताअत और आइम्मा की इताअत की तरफ हिजरत करें। ये वो हिजरत है कि जो हम सब अपने घर में बैठे बैठे कर सकते हैं और हिजरत का सवाब ले सकते हैं। मुहाजिर सिर्फ वही नहीं है कि जो एक मुल्क से दूसरे मुल्क या इसके एक शहर से दूसरे शहर को हिजरत करें, बल्कि जिस हिजरत का हमें हुक्म दिया गया वो ये है कि हम गुनाहों से हिजरत करें, गैर इस्लामी आदाब से हिजरत करें, गैर इस्लामी तर्ज जिंदगी से हिजरत करें। और हिजरत किसकी तरफ करें? कुरान की तरफ, तालीमात मोहम्मद अहले बैत मोहम्मद अलैहिस्सलाम की तरफ। और ये हिजरत करेंगे तो हिजरत कुबरा का सवाब मिलेगा। सलावत भेजिए बाबा जबला। आपको अंदाजा है कि हिजरत करना बहुत मुश्किल काम है, ये उन्हीं को पता है जिन्होंने हिजरत की है। हत्ता कि हिजरत सुगरा भी बड़ा मुश्किल काम है। लोगों को 20-20 साल हो गए हैं अमेरिका और कनाडा आए हुए, अभी तक तय नहीं कर सके कि यहाँ रहना है या वापस जाना है। यहाँ डोनेशन मांगो तो कहते हैं यहाँ तो काम फजूल है, असल में तो वापस जाना है, वहां पे काम होना चाहिए, पाकिस्तान में हिंदुस्तान में वहां जरूरत है, हम वहां पे देंगे। और वहां जब जाते हैं लोग मांगते हैं तो कहते हैं मेहनत करके करो भाई, कमाओ, यहाँ पे नहीं, हम तो अमेरिका चले गए हैं, कनाडा चले गए हैं, हमारी जिम्मेदारियां अमेरिका और कनाडा में है। शुक्र मुल्क की तरह के जब अंडे मांगो तो कहो के जवाब हम तो ऊंट है, और जब कहो के बोझ ला दो तो कहा हम शुक्र हम तो मुर्ग है। तो अजीजाने गिरामी, ये एक हमारे यहाँ अंदाज है लोगों का कि 20-20 साल हो गए हैं लेकिन अभी तक फैसले नहीं हो सका कि हमें मशरक में रहना है या मगरब में रहना है। सलावत भेजिए आवाज वाला। और हिजरत मुश्किल फैसला है, मुश्किल फैसला, लेकिन वो हिजरत जिस्मानी है, फिर आसान है, डॉलर की खातिर, फिर हम दिनार की खातिर, ग्रीन कार्ड की खातिर, पासपोर्ट की खातिर इंसान चला ही आता है। लेकिन ये हिजरत जो हम कर रहे हैं ये गुनाहों से हिजरत है, झूठ से हिजरत है, हसद से हिजरत है, चुगली से हिजरत है, नमीमा से हिजरत है, एक दूसरे की बुराई करने से हिजरत है, हसद से हिजरत है, तकब्बुर से हिजरत है, नस्ल परस्ती से हिजरत है, असबियत से हिजरत है, जो सबसे मुश्किल है। सबसे मुश्किल हिजरत जो है वो असबियत से हिजरत है। नाजुल बलागा का वो खुतबा, खुतबा कासिया, मैं आमतौर पर कहा करता हूँ दोस्तों को कि हर महीने में कम से कम एक मरतबा पढ़ा करो। खुतबा कासिया नाजुल बलागा में है जिसमें अमीरुल मोमिनीन ने असबियत की तारीख बयान की है। और ये हमारे यहाँ जो आज असबियत मौजूद है कि हम हिंदुस्तानी हैं या हम पाकिस्तानी हैं, और आप जो मेरे मजालिस में मुसलसल आ रहे हैं वो जानते हैं कि मैं ये बात हर रोज कह रहा हूँ, ये बात मैं हर रोज कह रहा हूँ और बिना वजह नहीं कह रहा हूँ। सलावत भेजिए मामा के वलन। हम खोजा हैं या हम नान खोजा हैं, हम सैयद हैं और गैर सैयद हैं, हम हैदराबाद से हैं, हम यूपी से हैं, हम कराची से हैं, हम इस्लामाबाद से हैं, हम बलूचिस्तान से हैं, सिंध से हैं, हम फला जगह से हैं, फला जगह से हैं, ये सब बातें अमीरुल मोमिनीन ने इनको बुत कहा है और नाजुल बलागा में इसको बुत शिकनी के साथ ताबीर किया कि इन बुतों को तोड़ दो, इसलिए कि ये सब बुत है और इस्लाम इन्हीं बुतों को तोड़ने के लिए आया था। सलावत भेजी बाबा जी। आप आदम की औलाद क्यों नहीं बनते? आप हजरत इंसान क्यों नहीं बनते? वो इब्ने इरशाद की बात मशहूर है कि उन्होंने लिखा है कि मैं जहाज के अंदर से गुजर रहा था, एक ताबीर है, तमसील है, एक मुल्क के ऊपर से जहाज गुजर रहा था, कहा ये नीचे कौन सा मुल्क है? कहा चीन है। कहा यहाँ कौन सी कौम रहती? कहा यहाँ चीनी रहते हैं। फिर कहता थोड़ी देर के बाद हम जहाज से पूछा, हमने पूछा ये नीचे कौन सा मुल्क है? कहा जर्मनी। यहाँ कौन लोग रहते? कहा यहाँ जर्मन रहते। उसके बाद पूछा ये कौन सा मुल्क है? कहा ये बर्तानिया। कौन से लोग रहते? बर्तानवी रहते। फिर ये कौन सा मुल्क है? अमेरिका है। यहाँ कौन सी कौम रहती? कहते यहाँ तो अमेरिकी रहते। फिर घूम पलट के वो पाकिस्तान जाते, कहते हैं जहाज बोगरा ने पूछा ये नीचे कौन सा मुल्क है? कहा पाकिस्तान है। कहा इसका मतलब ये है कि यहाँ पाकिस्तानी रहते होंगे? कहा नहीं होंगे, यहाँ पाकिस्तानी नहीं रहते, यहाँ सिंधी रहते हैं, यहाँ बलोच रहते हैं, यहाँ पठान रहते हैं, यहाँ पंजाबी रहते हैं। कहा ये सब तो पाकिस्तान बनाने से पहले भी रहते थे, ये पाकिस्तान बनाने से पहले भी रहते थे ये सब, फिर पाकिस्तान क्यों बनाया? कहा वो गलत ही होगी, आइंदा नहीं बनाएंगे। एक मतलब ऊंची आवाज से खड़ा बता। अल्लाह ने गिरामी, हमें आदत नहीं है किसी बात को बगैर किसी जरूरत के बार बार करने की। लेकिन हम महसूस कर रहे हैं कि हमारे इस मुल्क में कनाडा हो या अमेरिका हो या यूरोप हो, ये बुत फिर सर उठा रहे हैं और ये वबा फैल रही है कि हम हिंदी हैं या हम पाकिस्तानी हैं या हम उर्दू स्पीकिंग हैं या पंजाबी स्पीकिंग हैं और हम हैदराबादी हैं या हम यूपी के हैं या सिंधी हैं या फलां हैं और फलां हैं, ये इन चीजों का इससे हमें हिजरत करनी है। हमने हैदराबाद से हिजरत कर ली, लखनऊ से हिजरत कर ली, लाहौर से हिजरत कर ली, कराची से हिजरत कर ली, पेशावर से हिजरत कर ली, लेकिन उन असबियतों से हिजरत ना हो सकी, ये इस बात का सबूत है कि असबियत की जड़ें बहुत गहरी होती है, असबियत की जड़ें बहुत गहरी होती है और हमें इनको उखाड़ के फेंकना है और इससे हिजरत करनी है। और ये हिजरत कुबरा है और फिर उसके साथ साथ ये लाइफ स्टाइल कि जो गैर इस्लामी है उनसे भी हिजरत करनी है। और ये बात नहीं करनी है कि ये हमारा कल्चर है, हमारी तहजीब है, हमारा तमद्दुन है, लिबास वही पहना जाएगा कि जो सातिर है, अगर पेट नजर आता है तो चाहे सारे खानदान ने अब तक पहना है मगर अब नहीं पहनना है। और अगर इसी तरह से और खाने पीने के कई मसाइल हैं तो हमें अपने आप को हिजरत इसी का नाम है। अपने तुम्हारा अंदाज जिंदगी है, तुम्हारे आदाब है, अखलाक है, अफकार हैं, उन सब को छोड़ के और किस तरफ करो, एक तो उनसे हिजरत और दूसरा ये है कि मासियत कारों से हिजरत। वो लोग के जो गुनाह में लथपथ हैं उनसे हिजरत, क्योंकि इंसान के ऊपर इंफ्लुएंस होता है मेरे अजीजों और मेरे भाइयों, जिनके साथ हमारा सुबह शाम उठना बैठना होता है, जिनके साथ हम हर वक्त हमारा हशर व नशर होता है, हम समझते हैं कि हमारे ऊपर कोई असर नहीं हो रहा लेकिन असर होता है। वही बुराई इंसान उसके बारे में सेंसिटिव नहीं रहता एनी मोर। वो इतनी बुराई जब अपने दोस्त को साथी को हर रोज करते देखता है तो वो चीजें आहिस्ता आहिस्ता हमारे लिए आदी हो जाती है, जिसे कहते हैं ना कि नॉर्मल हो जाती है। वो गुनाह के जिससे नफरत करने का हुक्म है वो गुनाह हमारे लिए नॉर्मल हो जाता। यही वजह है कि जब उनको कहा जाता है कि हुजूर कयामत हो गई, गजब हो गया, ये देखिए क्या हो गया, और वैसे सब ये कौन सी बात है, हर रोज हमारे आसपास होती है, ये कौन सी बात है, बड़ी बात सारे कर रहे हैं हर रोज, ये तो इससे भी बड़ी बड़ी बातें होती। यानी एक है कि उसकी रात की नींद चली गई और एक है कि वो कहता है कि नहीं ये तो कोई बात ही नहीं। तो क्यों होता जब इंसान हर वक्त गुनाहगार माहौल में दिल लगा लेता है तो पैगंबर ने फरमाया कि अल मरउ अला दीन खलीले ही, इंसान अपने दोस्त के दीन और मजहब पे होता है, कलिमा उसका पढ़ने की जरूरत नहीं होती लेकिन रफ्ता रफ्ता उसका इन्फ्लुएंस उसके ऊपर भी आ जाता है। तो आप कैनेडियंस के साथ काम करते हैं कीजिए, अमेरिकन के साथ काम करते हैं कीजिए, बिजनेस करते हैं कीजिए, हम किसी को मना नहीं करते हैं, मुसलसल हर मजलिस में कहते चले आ रहे हैं, आप जॉब करते हैं करें, बिजनेस करते हैं करें, दे आर ग्रेट पीपल टू वर्क विद नॉट टू लिव विद। सलावत भेजी बाबा जी वाला आप उनके साथ काम कीजिए मगर इससे ज्यादा नहीं। जब घरों के आने जाने शुरू होंगे और जब सुबह से शाम तक उन्हीं के साथ हशर और नशर होगा तो आहिस्ता 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 हमारे भी आदाब, हमारे अखलाक, हमारी तालीमात, हर चीज जो है वो रफ्तार रफ्तार से मुतासिर होगी। खुदा के लिए पैगंबर ने कहा, आइम्मा ने कहा कि तुम गुनाह से और गुनाहगार से अगर उसकी हिदायत की कोई उम्मीद नहीं है तो फिर फासला लेना शुरू कर दो, और अगर कहीं तो फासला नहीं ले सकते मजबूरी की वजह से तो कम अज कम दिल से तो हिजरत कर लो, दिल से तो हिजरत कर लो, क्या उसको पसंद नहीं कर रहे, और अगर चॉइस मिले मौका मिले तो फौरन यहां से भाग जाओ। खुदा भी जानता कि चॉइस नहीं है मौका नहीं है, लेकिन अगर मौका मिले तो खुदा जानता है कि आपकी नीयत यह है कि एक लम्हे के लिए भी मैं इस आदमी के साथ मिलना जुलना ना रखूं, लेकिन मजबूरी है, मजबूरियों को खुदा भी माफ करता है। सलावत भेजिए बाबा जी वाला। और ये हिजरत इसको लाइट ले लीजिएगा, इसलिए कि ये मेरे और आप सबके ऊपर फर्ज है, अपने अपने घर में रहते हुए اپنے اپنے شہر میں رہتے ہوئے ہمیں ہجرت کرنی ہے گناہ سے اطاعت کی طرف، شیطان سے خدا کی طرف، اور یہ جتنے غلط قسم کے رہنما اور لیڈرز ہیں ان کی طرف سے پیغمبر اکرم کی طرف اور آئمہ خدا کی طرف. اور پھر جہاں پہ کافر ہیں، جہاں پہ شیاطین ہیں، ان سے ہم نے ہجرت کرنی ہے حجت خدا کی طرف اور اپنے امام، اپنے زمانے کے امام کی طرف. یہ ہجرت بہت ضروری ہے کہ انسان شیطان سے اپنا تعلق توڑے اور اپنے زمانے کے امام کے ساتھ اپنا خصوصی تعلق قائم کرے. ہر روز اپنے زمانے کے امام کو سلام بھی کرو، اس کے ساتھ راز و نیاز بھی کرو، اس کے ساتھ بات بھی کرو، اور چاہے 5 منٹ کیوں نہیں، لیکن خلوت میں بیٹھ کے 5 منٹ ہی صحیح، مگر اپنے امام کی بارگاہ میں اپنے آپ کو حاضر سمجھو. امام فرماتے ہیں ہر روز تمہارا نام اعمال ہمارے سامنے آتا ہے، ہر روز ہمارے شیعوں کے نام اعمال ہمارے سامنے پیش ہوتا ہے، اور ہم دیکھتے ہیں کہ تم نے ہر روز صبح سے شام تک کیا کیا. عزیزان گرامی، ہمیں اپنے وقت کے امام سے تعلق قائم کرنا ہے، اور صرف ظہور کی دعائیں نہیں کرنی. امام موجود ہیں، امام صرف آنکھوں سے غائب ہیں، لیکن تمہارے دل چاہیں تو امام کی طرف ہجرت کر سکتے ہیں اور امام سے تعلق کے خاطر پیدا کر سکتے ہیں. سلوات بھیجو بابا جی والا. اور امام کی طرف ہجرت کرنے کے علاوہ عام طور پر لوگوں کو شوق ہوتا ہے، جملہ مترجم درمیان میں کہتا چلوں، یعنی نہیں کرنا ہے تو کچھ نہیں کرنا ہے، اور کرنے پہ آنا ہے تو یکدم بہت بڑا فیصلہ. ہر کسی کو شوق ہے، مولانا بتائیں کیسے ہم ایران کیسے جا سکتے، ہمیں کون ہجرت کرنی ہے، ہمیں چھوڑ چھاڑ کے سب کچھ ایران چلے جانا ہے، کم چلے جانا ہے. بابا ایران اور کم جانا بہت مشکل ہے، یہی اپنے گھر میں رہ کے چاہو تو ہجرت کر سکتے ہو، اپنے شہر میں رہ کے چاہو تو ہجرت کر سکتے ہو. پہلے یہ کر لو، جب یہ ہو لو تو پھر اس کے بعد کم کے منصوبے بھی بنانا اور ایران کے منصوبے بھی بنانا. سلامت بھیجیے بابا جی والا. آسان کام ہے، پہلے گھر میں رہ کے، شہر میں رہ کے ہجرت کرو، دل سے ہجرت کرو، دماغ سے ہجرت کرو، گناہوں کو چھوڑو، نیکیوں کی طرف آؤ، اور بروں کو چھوڑو اور نیکوں کی طرف آؤ. اور اس میں صرف امام زمانہ ہی نہیں، بلکہ یہاں تک بھی ہے کہ اچھے لوگ جو آپ کی کمیونٹی میں ہیں، جو آپ کے خاندان میں ہیں، ان کے ساتھ تعلقات بڑھاؤ، ان کے ساتھ دوستی بڑھاؤ، ان کے ساتھ مراسم بڑھاؤ. اگر جانتے ہو کہ فلاں محلے میں، شہر کے فلاں محلے میں 2-4 اچھے مومنین ہیں، مومنین صالحین ہیں، انہوں نے اپنے گھر کا ماحول اسلامی بنا کے رکھا ہوا ہے، بچوں کی تربیت اسلامی طریقے سے کی ہے، خود احکام اسلامی کے پابند ہیں، تو ان کے ساتھ راہ و رسم بڑھاؤ، چاہے وہ تمہارے شہر کے اور صوبے کے اور ملک کے نبی ہوں. تمہارا ملک، تمہارا صوبہ، تمہارا شہر تمہارے لیے نہیں ہے، تمہارا ملک، صوبہ، شہر، شناخت تمہارا ایمان ہے اور تمہارا اعتقاد ہے، تمہارا ایمان اور اعتقاد ہے. وہ چاہے تمہارے رنگ کے نہ ہو، چاہے تمہاری زبان کے نہ ہو، چاہے تمہارے ملک کے نہ ہو. کوشش کرو جب مکان خریدتے ہو تو مسجد کے قریب خریدو، سینٹر کے قریب خریدو. لیکن وہاں پہ کیا ہوتا ہے کہ ہم مکان خریدیں گے تو بہت فکر لگی ہوتی ہے کہ جناب وہ جاب کے قریب ہو. جاب یہاں 2 سال کا ہوتا ہے، 2 سال کے بعد تو اس کو پتہ نہیں ملے گا یا نہیں ملے گا جاب، کبھی مشرق میں کبھی مغرب میں. اور جاب ایک آدمی کرتا ہے جبکہ پوری فیملی کو سینٹر میں آنا ہوتا ہے، پوری فیملی کو آنا ہوتا ہے. تو اس کو اصول بناؤ عزیزان گرامی کہ جب جہاں جہاں بھی ہو کوشش کرو کہ سینٹر کے قریب آؤ، سینٹرز کے قریب آؤ. اور یہ سنت ہے، سنت پیغمبر ہے. پیغمبر نے مدینہ میں گھر جا کے بنایا تو کہاں بنایا، پیغمبر گھر سے نکلتے تھے تو سیدھے مسجد میں داخل ہو جاتے تھے. سنت نبی یہ ہے کہ گھر تم گھر سے نکلو تو مسجد میں داخل ہو جاؤ. سلامات بھیجو بابا جی والا.
یا علی یا علی یا علی.
مسجد کے قریب، سینٹر کے قریب. مومنین جو اچھے مومنین صالحین ہیں، مکان لیتے وقت ذرا ان چیزوں کا خیال رکھا کرو. اب جب کہتے ہیں تو کہتے ہیں حضور مکان جو ہے ہم لے چکے ہیں شہر کے مشرق میں، اور اب مغرب میں آنا بڑا مشکل ہے. میں کہا کرتا ہوں افریقہ سے، ہندوستان سے، پاکستان سے، دبئی سے، سعودی عرب سے جب آنا چاہا تو اتنے سمندر پار کر کے یہاں امریکہ اور کینیڈا پہنچ گئے، اور جب نئی ہجرت کرنی ہے تو شہر کے ایک محلے سے دوسرے محلے میں نہیں کرنی ہے. سر آپ بھیجیے بابا جلال. اے کاش کے وہاں کہتے تو حضور ہم ہندوستان سے امریکہ نہیں آنا چاہتے، کینیڈا نہیں آنا چاہتے، بہت دور ہے کینیڈا. حضور ہم نہیں آنا چاہتے، امریکہ نہیں آنا چاہتے، امریکہ بہت دور ہے. پاکستان سے امریکہ دور نہ تھا، پاکستان سے کینیڈا دور نہ تھا، پاکستان سے ٹورانٹو اور شکاگو دور نہ تھا، وہ تو نزدیک تھا. لیکن اب شہر کے ایک محلے سے دوسرے محلے، مسجد کے قریب آنے سے یہاں پہ کیا ہے کہ دور ہے، وہ ہو نہیں سکتا. خوئے بدرا بہانا بسیار. عزیزان گرامی، میں آپ کو بتاؤں، اگر آپ ہجرت کی نیت سے آئیں گے، اس نیت سے آئیں گے کہ خانہ خدا کے ہمسائے بنیں گے، اسلامک سینٹر کے ہمسائے بنیں گے، بچے مسجد میں جائیں گے، بچے نماز میں جائیں گے، اگر اس نیت سے آئیں گے، اتنا ثواب آپ کو پاکستان سے کینیڈا آنے نہیں ملا ہوگا جتنا ایک محلے سے اس دوسرے محلے میں آنے سے آپ کو ملے گا. یہ وہی ہجرت ہے کہ جو آپ پیغمبر کے ساتھ مہاجر شمار ہوگے اور آئمہ کے ساتھ مہاجر شمار ہوگے. سلامات بھیجیے بابا جبل. وقت ختم ہو رہا ہے عزیزان گرامی، اور بس چھٹی منزل بیان کر کے ہم باقی چھ منزلیں کل کو چھوڑتے ہیں. یہ بارہ منزلیں ہیں اور آج مشکل سے ہم نے یہ چھٹی منزل تک بات کو پہنچایا. باقی چھ منزلیں جو زیادہ اعلیٰ منزلیں ہیں، یہ تو ساری ابتدائی چیزیں، یہ آپ نے پہلے بھی کسی نہ کسی حد تک سن رکھی ہوں گی. لیکن جو چھ منزلیں ہیں روم کے سفر کی اور اعلیٰ منزلیں ہیں، وہ انشاءاللہ ہم کل بیان کریں گے. اور اپنے اس پورے ٹاپک کا کنکلوژن اور اس کے پریکٹیکل امپلیمنٹیشن جو ہیں، وہ انشاءاللہ کل کی مجلس میں بیان کریں گے. لیکن یہ چھٹی منزل جو آپ بیان کرتا جاؤں، اور وہ ہے جہاد اکبر. جہاد اکبر، اور حدیث مشہور ہے کہ پیغمبر اکرم نے ایک گروہ کو بھیجا تھا ایک جنگ کے لیے. وہ گیا، اس نے جہاد کیا، جنگ کی، اور وہ گروہ جب واپس آیا، مدینہ میں داخل ہو رہا تھا، پیغمبر نے کہا کہ یہ لوگ جہاد اصغر کر کے واپس آ رہے ہیں، اور ابھی ان کو جہاد اکبر کی طرف جانا ہے. کچھ لوگوں نے تو سنا تو بےچارے چونک گئے کہ بڑی مشکل سے اللہ اللہ کر کے یہ مارے کا طے کیا ہے، اور ابھی واپس آ رہے ہیں. پیغمبر کہہ رہے ہیں یہ تو جہاد اکبر تھا، ابھی جہاد اکبر کی طرف ان کو جانا ہے. تو ڈر گئے بےچارے اور پوچھا کہ وہ جہاد اکبر کیا ہے. کہا وہ اپنے نفس کے خلاف جہاد ہے، اپنے نفس کے خلاف. غیر کے سر میں تلوار مارنا آسان ہے، غیر کو برا کہنا آسان ہے، غیر کو مشورہ دینا آسان ہے، لیکن اپنے لفظ کی مخالفت، اپنے لفظ کو رام کرنا، یہ بڑا مشکل کام ہے، بہت مشکل کام ہے. جہاد اکبر، تو جہاد اکبر کیسے کرنا ہے؟ قال الامام جعفر الصادق علیہ الصلوۃ والسلام، کہ خدا نے ثم جعل العقل خمستم و سبعین جندن، اس لیے کافی نہیں ہے یہ کہ خدا نے عقل کو 75 لشکر دیے، 75 لشکر دیے عقل کو. فلما رع الجہل ما کرم اللہ به العقل وما اعطاه اظہر له العداوۃ، جب جہل نے دیکھا کہ خدا نے 75 لشکر دے دیے ہیں عقل کو، تو اس نے دشمنی کا اظہار کیا اور کہا یا رب دے ہذا خلق مثلی خلقتہ وکرمتہ وقبلتہ، اے میرے خدا، یہ بھی ایک مخلوق ہے عقل جس کو تو نے خلق کیا ہے میری طرح, اور اس کو تو نے عزت دی, اس کو تو نے تقویت دی, وانا زندہ ہوں لا زندہ دی, میں اس کا مخالف ہوں مگر مجھے تو نے کوئی لشکر نہیں دیا ہے, مقابلہ کیسے ہوگا, یہ عقل ہے میں جاہل ہوں, عقل کو تو نے 75 لشکر دے دیے اور مجھے کوئی لشکر نہیں دیا ہے تو میں 73 کیسے مقابلہ کروں گا, تو مجھے بھی لشکر دے, ولا قوت لی بھی فاعتنی من الجند مثلا ما اعطیتہ, جتنا لشکر تو نے عقل کو دیا ہے اتنا لشکر مجھے بھی دے تاکہ میں اس کا مقابلہ کر سکوں, فقال نعم فاعطاه 75 جندا, خدا نے 75 لشکر جہل کو بھی دے دیے. مقابلہ یوں ہونے والا ہے, اب عقل کے پاس بھی 75 لشکر ہیں اور جہل کے پاس بھی 75 لشکر ہیں, اب یہاں پہ جہاد اکبر یہ ہے کہ ان 75 لشکر جو عقل کے ہیں ان کو استعمال کر کے یہ جو جہل کے 75 لشکر ہیں ان کو شکست دینی, جو نفسانی میلانات ہیں ان کو ختم کرنا ہے, اپنی خودی کو اپنے خود کو تسخیر کرنا ہے, ایک طرف خواہشات نفسانی ہیں ایک طرف تقاضائے عقل ہیں, تہذیب نفس اس چھٹی منزل پہ شروع ہو رہی ہے, پانچ منزلیں تو صرف مقدمہ تھی, چھٹی منزل سے آ کے اب تمہارے پاس ادھر ایک عقل ہے ادھر جاہل ہے, اس کے پاس بھی 75 لشکر ہیں اس کے پاس بھی 75 لشکر ہیں, ان عقل کے 75 لشکروں کو استعمال کر کے اپنے نفس کے جو 75 لشکر ہیں ان کو شکست دینی ہے اور ان کو تابع کرنا ہے. عزیزان گرامی, دو لفظوں میں یہ جنگ یہ دو قوتوں کے درمیان ہے, یہ جنگ خود کے درمیان ہے اور خدا کے درمیان ہے, تزکیہ نفس کی جنگ خود اور خدا کے درمیان ہے, یہ جتنے خواہشات نفسانی ہیں جو ہمارا خود ہے وہ خود کے لیے کرتے ہیں, وہ شہوت نفس ہے, وہ خود بینی ہے, وہ خود ستائی ہے, وہ خود نمائی ہے, وہ خود خواہی ہے, وہ خود پرستی ہے. انسان کیا کرتا, سب سے پہلے انسان کو جب نفس اس پہ قبضہ کر لیتا ہے تو انسان خود بین ہو جاتا ہے, خود بین کا مطلب یہ ہے کہ وہ اپنے آپ ہی کو دیکھتا, اس کو اور کوئی نظر نہیں آتا, جہاں کہیں بھی ہو اس کو خود ہی نظر آتا ہے, اور جب خود بین ہو جاتا ہے تو پھر خود نمائی کی کوشش کرتا ہے, بڑھ بڑھ کے آگے اپنے آپ کو پیش کرتا ہے خود نمائی کے لیے, اور جب خود نمائی کرتا ہے تو خود نمائی خود ستائی کے بغیر نہیں ہوتی, خود ستائی کہیے یا خود سنائی کہیے دونوں لفظ عربی ادب میں استعمال ہوئی ہے, انسان اپنی تعریفیں آپ شروع کر دیتا ہے, اپنا اشتہار آپ ہو گیا, اپنی ایڈورٹائزمنٹ آپ ہو گئی, یعنی جب بھی سنو میں اور ہم, میں اور ہم ہی کی بات رہے گی, الحمدللہ کا ساتھ لاحقہ لگا لیا یا سابقہ لگا لیا, لیکن فضائل اول سے لے کے آخر تک اپنے بیان کرے گا, میں یہ ہوں اور میں وہ ہوں, میں نے یہ کر دیا اور میں نے وہ کر دیا, یہ خود ستائی ہے خود خواہی کے لیے ہے, اور پھر منزل وہ آ جاتی ہے کہ انسان خود پرست ہو جاتا ہے, اس کا نفس اس کے لیے بت بن جاتا ہے, جو اس کا احترام کرے اس کے لیے تو سجدہ کرنے کے لیے وہ تیار ہے, لیکن جو اس کو سلام نہ کرے اسے مسلمان ماننے سے بھی انکار کر دیتا. سلامات بھیجیے بابا جوال, یعنی اگر کسی نے ہماری تعریف کر دی تو من تو را حاجی میں گویم تو مرا قاضی بگو, کسی نے ہمیں مولانا کہا تو ہم نے ان کو علامہ کہہ دیا, اس لیے کہ جب انہوں نے ہمیں مولانا کہا تو ہم ان کو علامہ کہہ دیں, کسی نے ہمارے ہاتھ چھوئے تو ہم ان کو ابو ذر بنا دیں, کسی نے ہمیں ذرا چار پیسے دے دیے تو ان کو سلمان فارسی بنا دیں, کسی نے ہم سے مجلس کروا لی ان کو زمانے بھر کے القاب دے دیے, کسی نے دو دن ہمیں اپنے گھر پہ ٹھہرا لیا, ہمیں رائٹ دے دی, ہمیں چھوٹا سا ڈونیشن دے دیا, ہمارے گھر پہ مجلس کروا کے چار فون کالیں کر کے مجمع اکٹھا کر دیا, تو ہماری نظر میں شہر میں سلمان فارسی وہی ہے جو مجھ سے مجلس کروائے اور میری مجلس میں اچھل اچھل کے نعرے لگائے,
तो वही सलमान फारसी है और वही अबू ज़र गफ़ारी है। अज़ीज़ान गिरामी, ये नफ्स परस्ती है, ये खुद परस्ती है कि अगर मेरा एहतराम करो, मुझे बुलाओ, मेरे नारे लगाओ, मेरा एहतराम करो, मेरे हाथ चूमो तो तुम सब कुछ हो, और अगर मुझे तवज्जो नहीं दे रहे तो फिर तुम कुछ भी नहीं हो, ना मुसलमान हो, ना मोमिन हो, ना मुत्तकी हो। ये सब किया धरा है हमारे नफ्स का और खुद का ही का। और तज़किया नफ्स जिहाद अकबर ये है कि कोई हमें माने या ना माने, कोई हमें अहमियत दे या ना दे, कोई हमारा एहतराम करे या ना करे, लेकिन हकीकत में देखना चाहिए कि उसका ताल्लुक खुदा, खुदा के रसूल और आइमा से कैसा है, वो इंसान अपने कौल फेल में खुद कैसा है। तो अजीजाने गिरामी, ये छठी मंजिल है जिहाद अकबर की, और जिहाद अकबर की मंजिल जिसने तय कर ली, उसके बाद की मंजिलें उसके लिए आसान हो गई, इसलिए कि उसने अपने खुद को खुदा के ताबे कर दिया। जंग जो है आमतौर पर इसी खुद और खुदा के दरमियान रहती, लेकिन अगर खुद को ताबे कर दिया खुदा के, और उसका तरीका यह है कि जब भी कुछ करने लगो, जब भी कुछ कहने लगो, जब भी कुछ अमल करना चाहो या न करना चाहो, तो ये सोचो ये अपने लिए है या ये उसके लिए है। यहाँ पे वो क्या राजी होगा या नाराज होगा, अगर उसको जहन में रख लो तो अजीजाने गिरामी फिर कभी ये मसाइल पेश नहीं आते। ये सारी मनसी जंग, ये सारे मनसी जज्बे, ये सारी मनसी आदतें इंसान की खत्म हो जाती हैं अगर इंसान तज़किया नफ्स कर ले और अपने खुद को खुदा का ताबे बना ले, अपने नफ्स को अक्ल के ताबे कर ले। इंसान अपनी नफ्सानी ख्वाहिशात को अक्ल के ताबे कर ले, उसके भी 75 लश्कर, उसके 75 लश्कर जिन लोगों ने अपने नफ्स पे काबू पा लिया, अपनी रूह को बालिदा कर लिया, खुदा से ताल्लुक कायम कर लिया, खुदा के नुमाइंदे थे, उनको हम देखते हैं मैदान के अंदर। और जो नफ्स के बंदे थे, दोनों लश्करों को आप मैदान में देखिए, जहां देखिए, उहद में देखिए, बद्र में देखिए, खैबर में देखिए, खंदक में देखिए, जमल में देखिए, सिफीन में देखिए, उनको मदाइन में देखिए, करबला में देखिए, वो सारी तारीख अपने आप को दोहरा रही है। एक तरफ खुदा के बंदे हैं और एक तरफ नफ्स के बंदे, ये सब या खुदा के बंदे हैं और या नफ्स के बंदे हैं। जो नफ्स के बंदे हैं वो अपने नफ्स की जंग लड़ रहे हैं, और जो खुदा के बंदे हैं वो खुदा की खातिर लड़ रहे हैं। अगर वो दुश्मन के सीने पे सवार है और दुश्मन उनके मुंह पे थूक देता है और जसारत कर देता है और गुस्सा आ जाता है, तो फौरन सीने से उतर आते हैं। और सीने से उतर आए, दुनिया ने देखा अली ने क्या किया, इतने बड़े दुश्मन को गिरा के उसके सीने पे बैठ के फिर अली उससे नीचे उतर आए और उसको छोड़ दिया। अब कहीं ऐसा न हो कि आम्र इब्ने अब्दुवद आगे बढ़ के अली को शहीद कर दे, लेकिन थोड़ी देर के बाद अली ने फिर आम्र इब्ने अब्दुवद को पिछाड़ा और उसको कत्ल किया, उसका सर कटा किया, पैगंबर की खिदमत में आए। ये कोर्ट जितने आसपास बैठे हुए थे, जो इस मंजर को देख रहे थे, आगे बढ़ के कहा, या अली आपने क्या गजब किया, आप तो उसके सीने पे बैठे थे, आप उसकी गर्दन कलम कर सकते थे, आपने उसको क्यों छोड़ा और ये खतरा मोल लिया। और एक तरफ हट गए, एक मरतबा वो कि जिसकी जंग अपने नफ्स के लिए नहीं थी और खुदा के लिए थी, मुस्करा के कहा, जिस खुदा ने मुझे पहले तौफीक दी थी कि मैं उसको जमीन पे गिराऊं, वो खुदा आज भी जिंदा था, वो आज भी मुझे तौफीक दे सकता था कि मैं उसको फिर पिछाड़ू। मसला ये था, उसने जब मैं उसके सीने पे बैठा था, उसने एक जसारत की हमारे खिलाफ और हमें गुस्सा आ गया, और हम नहीं चाहते थे कि हम किसी का खून अपने नफ्स की तस्कीन के लिए बहाए। हमारा जिहाद अल्लाह की खातिर है, अपने नफ्स की खातिर नहीं है। लिहाजा अली ने छोड़ दिया, और थोड़ी देर के बाद जब गुस्सा फुरूग हुआ तो फिर हमने उसका सर कलम किया। अलीजाने गिरामी, मौलवी मौलवी रूमी ने मसनवी के अंदर इस किस्से को बड़ी तफसील से नज़्म किया है, और उलमाए अखलाक ने इसको बयान किया है और कहा ہے کہ دیکھیے یہ معراج ہے ایک انسان کی عظمت کی کہ وہ مخالف کے سینے پہ بیٹھا ہو. ہمارے ہاں تو عام طور پہ غصہ ہمارا ذاتی ہوتا ہے اور نام اللہ رسول کا لے کے ہم ذاتی غصوں کے بدلے لیتے ہیں. صلوات بھیجیے بابا جبان. یہ علی ہے اور علی کے وہ بیٹے کہ جن کی وجہ سے علی ابو الحسن ہے. علی کی کنیت ابو الحسن ہے. کس کی وجہ سے؟ حسن کی وجہ سے. علی ابو الحسن ہے حسن کی وجہ سے. اور حسن کی عزت و عظمت کیا ہے؟ بس ایک جملہ کہہ کے میں مولا کی عظمت آپ کے سامنے بیان کرنا چاہتا ہوں. عزیزان گرامی, سارا زمانہ عظمت حسین کا کلمہ پڑھتا ہے اور شاہ است حسین, بادشاہ است حسین, دین است حسین, دین پناہ است حسین, سرداد نداد دست در دست زمین, حقا کے بلا الہ الہ است حسین, اور اس طرح کے اور بہت سارے اشعار ہمیں عظمت حسین کا پتہ دیتے ہیں کہ 1,24,000 پیغمبر کا وارث اور ان کی محنتوں کا وارث اور ان کے مشن کا وارث, جس نے لا الہ الا اللہ کو بچایا, جس نے محمد رسول اللہ کو بچایا, جس نے نماز کو بچایا, جس نے زکات کو بچایا, جس نے دین کو بچایا, جس نے اسلام کو بچایا, جس نے حریت کو بچایا, جس نے انسانیت کو بچایا, اس کا نام ہے حسین اور حسن کے معنی. اور حسین کے معنی پہ غور کرو, حسین کے معنی کیا ہے اور حسن کے معنی کیا ہے. عزیزان گرامی, حسین کے معنی ہے چھوٹا حسن. حسین کے معنی کیا ہے؟ چھوٹا حسن. تو جب چھوٹے حسن کی عظمت یہ ہے کہ وہ بنا ایک دین ہے اور بنا الہ الہ ہے اور وارث سے 1,24,000 پیغمبر ہے, تو بڑے حسن کی عظمت کیا ہوگی اور بڑے حسن کا مقام کیا ہوگا؟ چھوٹے حسن کا وہ مقام ہے جسے شاہ معین الدین اجمیری نے نظم کیا ہے اور جو ہم زیارت وارثہ میں پڑھتے. حسین چھوٹا حسن اور حسن بڑے حسن. وہ حسن مجتبیٰ کہ جو پیغمبر کی گود میں پلے, جن کے آزان کان میں کہی تو رسول نے کہی, اقامت کہی تو رسول نے کہی, عقیقہ کیا تو رسول نے کیا, اور پھر تعلیم ہوئی, تربیت ہوئی, جو بھی ہوا وہ آغوش رسالت میں ہوا. وہ حسن مجتبیٰ, وہ حسن مجتبیٰ کہ جنہوں نے بچپنوں میں بیٹھ کے جو باپ کے ممبر پہ بیٹھ گئے تھے, ان سے کہا تھا نیچے اترو, یہ میرے بابا کا ممبر ہے. کیا جرأت ہے حسن مجتبیٰ. لوگ کہتے ہیں کہ حسن مجتبیٰ نے میں وہ شجاعت نہ تھی کہ جو حسین میں تھی. شیعہ نہیں کہتے, لیکن یہ نان مسلم, یہ یہودی اور عیسائی مورخین کہتے ہیں کہ چھوٹا بھائی زیادہ بہادر تھا اور بڑا بھائی اتنا بہادر نہیں تھا. عزیزان گرامی, یہ ابھی بچپنا ہے, ابھی 4-5 سال کا سن ہے, اور خلیفۃ المسلمین کو مسجد النبی میں ممبر پہ بیٹھا ہوا دیکھتے ہیں, کہتے ہیں نیچے اتر آؤ, یہ میرے باپ کی جگہ ہے, یہ تمہاری جگہ نہیں ہے. کتنی عزت, کتنی عظمت اور کتنی جرأت و شہامت ہوگی اس میں کہ جب یہ بڑا ہوگا. تو بچپنے کا عالم ہے, بچپنے میں جس کے اندر یہ جرأت و شہامت ہے. اور عزیزان گرامی, حسن و حسین یہ دونوں امام ہیں, قاما او قاعدا. شہید مطہری نے ایک بڑی خوبصورت بات لکھی ہے حسن و حسین کے حوالے سے, کہا ہمارے امام, ہمارے اماموں میں کوئی اختلاف نہیں ہوتا, ہمارے اماموں میں کوئی فرق نہیں ہوتا, اختلاف زمان و مکان میں ہوتا ہے, اختلاف اوضاع و احوال میں ہوتا ہے, اختلاف زمانے کے حالات میں ہوتا ہے, حجت خدا میں نہیں ہوتا ہے. ہم پورے یقین کے ساتھ کہہ سکتے ہیں کہ اگر حسین ہوتے مدائن کے اندر تو وہی کرتے جو حسن نے کیا ہے, اور حسن اگر کربلا میں ہوتے تو وہی کرتے جو حسین نے کیا, وہی کرتے کہ جو حسین نے کیا ہے. حسن بھی کرتے تو وہی کرتے جو حسین نے کیا ہے. اور عزیزان گرامی, یہ جو کہا جاتا ہے کہ ایک بھائی نے جنگ کی اور ایک بھائی نے صلح कुफर की ये चेन इससे तो तलाक नजर आता है, तो हमारे यहाँ जवाब ये दिया जाता है कि ये तो दो शख्सियतें हैं। आओ हम तुम्हें बताएं, एक ही शख्सियत ने जंग भी की है और सुलह भी की है। पैगंबर अकरम ने उहदो बदरो खैबरो खंडक में जंग की है और हुदैबिया में सुलह की है, तो यहाँ तुम्हें तलाक क्यों नजर नहीं आता? जहाँ एक ही शख्स है, कभी जंग करता है और कभी सुलह करता है, तो तुम कहते हो हालात का तकाजा ये था यहाँ से जंग की जाए और हालात का तकाजा ये था यहाँ से सुलह की जाए। तो अजीजाने गिरामी, हम भी यही कहते हैं, दोनों रसूल को देते हैं, दोनों अली में देते हैं, दोनों फातिमा के लाल हैं, दोनों हिज्जत खुदा है, दोनों इमाम मासूम है। हालात का तकाजा ये है कि वो जंग करें और वो सुलह करें। लेकिन अजीजाने गिरामी, क्या कोई हमें वो बता सकता है कि यहाँ पे जंग और सुलह, पैगंबर जंग करते थे तो कौन थे वो छोड़ के चले जाते थे और सुलह करते थे तो कौन थे जिनको इश्काल एतराज होता था? जंग करें तो फरार है और सुलह करें तो इनकार है। अजीजाने गिरामी, ये दुनिया किसी सूरत में भी राजी नहीं है। लेकिन हसन मुज्तबा ने हालात को पेश नजर रखते हुए और जानते थे ये नफ्स का बंदा है, यहाँ पे जंग नफ्स की है, जात की है, खुद की है, ख्वाहिशात नफ्सानी की है। मौला ने कागज के ऊपर जो मुआहदा लिखा था, तारीख उसकी शहादत देती है, इससे अच्छे, इससे कभी शराइत कोई रख नहीं सकता। अमीर मोमिनीन हसन मुज्तबा ने जो शराइत उस नामे में रखे थे उनको कोई सामने रख के देखे तो फतह हसन मुज्तबा की है और शिकस्त मुआविया की है। लेकिन ये अलग बात है कि मुआविया ने दस्तखत कर दिए लेकिन उस मुआहदे पे अमल न किया और कयामत तक मुआविया ने अपने आप को रुसवा कर लिया, इसलिए कि मुआविया ने मुआहदे में लिखा था कि मुआविया मरते वक्त किसी को अपना जानशीन नहीं बनाएगा। और पूरी तारीख जानती है मुआविया ने जाते वक्त यजीद को अपना जानशीन बनाया। मुवर्रिख सुन्नी हो या गैर मुस्लिम हो, अगर बाइंसाफ है तो वो ये नहीं कहेगा कि मुआविया ने जो मुआहदा किया था उसकी खिलाफ वर्जी की और मुआतले उसके ऊपर अमल नहीं किया। और मन ना अहद लहू ना दीन लहू, जिसका कोई अहद नहीं है उसका कोई दीन नहीं होता। तो हसन मुज्तबा ने कितना बड़ा कारनामा अंजाम दिया कि जंग लड़े बगैर कयामत तक साबित कर दिया। वही तो मेरा बाप अली कहता रहा कि तुम्हारा कोई दीन नहीं है, तुम्हारा कोई मजहब नहीं है, तुमने इस्लाम को, तुमने कुफ्र को सीने में छुपाए रखा और इस्लाम को जाहिर किया। आज तुम्हारा कोई दीन नहीं है, कोई मजहब नहीं है, बाप ने कहा था और हसन ने मुआवजा करके एक मरतबा साबित कर दिया कि अबू सुफियान के खानदान का न कोई दीन से ताल्लुक है न मजहब से ताल्लुक है। अल्लाह ने गिरामी, ये उस मुआहदे का नतीजा, उस मुआहदे का नतीजा है। और फिर उसके बाद हसन मुज्तबा करें तो करें भी क्या, हसन मुज्तबा किसके बलबूते पे, किसके बलबूते पे लड़े? और फिर जानते हैं कि सामने मक्कार है, वो हमारी शहादत को एक तस्वीर, एक अपना दस्तावेज बना लेगा इस्लाम की कमजोरी के लिए। अजीजाने गिरामी, हसन मुज्तबा ने समझौता किया और समझौता करने के बाद वापस तशरीफ ले गए मदीने में। मगर मदीने में भी रहे तो हसन मुज्तबा खामोश नहीं रहे, अगर खामोश रहते तो ये खारे चश्म न बनते मुआविया के लिए। हसन मुज्तबा जब कभी भी मुआविया को गलत काम करता चैलेंज करते और मुआविया को उसका मुआहदा याद दिलाते। यही वजह है कि मुआविया मजबूर हुआ मौला को जहर दिलवाने के लिए। अजीजाने गिरामी, 28 सफर के मुनासिबत से यह मजलिस है और एक मर्तबा मुआविया ने साजिश की और आपके मौला को जहर दिलवा दी। हसन मुज्तबा जहर खाना था, एक मर्तबा सीने में तंगी हुई और आवाज दे के कहा, मेरे भैया हुसैन, मेरी बहन ज़ैनब, आगे आइए और मैं तुम्हें वसीयतें करूं, मेरा मिशन मुकम्मल हो गया। अब मिशन है तो तुम बहन और भाई का है, मैंने करबला की बुनियाद रख दी है, मैंने ये 16 समझौता करके मैंने करबला की बुनियाद रख दी। करबला में मैं न हूंगा मगर मेरा काफिला मौजूद होगा। हुसैन ज़ैनब
میں ہوتا تو میں وہاں پہ خود لڑتا، میں نہیں ہوگا، مگر تم بہن اور بھائی کو اس میں اس منزل کو طے کرنا ہے۔ عزیزان گرامی، مولا کو ظاہر مل چکا تھا ایک مرتبہ جگر ٹکڑے ٹکڑے ہو کے اور کٹ کٹ کے گر رہا ہے، اور بہن زینب ہے جو کشت میں بھائی کے جگر کے ٹکڑے اکٹھی کر رہی ہے۔ میں کہتا ہوں ام المصائب زینب سلام اللہ علیہا، تو کتنے مصائب تم پہ ارے حسن کے جگر کے ٹکڑے اکٹھے کیے، اور پھر حسین کے لاشے کو دیکھا تو کس حالت میں دیکھا۔ عزیزان گرامی، جب جگر کے یہ ٹکڑے کٹ کٹ کے گر رہے تھے، حسین آگے بڑھے، زینب آگے بڑھی، بھیا آپ کو بہت تکلیف ہو رہی ہے، بھیا یہ کیسا زہر ہے جو آپ کو دیا گیا جس سے آپ کا زہر کٹ رہا، جس سے آپ کا جگر کٹ رہا ہے؟ خطاب کر کے کہتے ہیں حسین میرا تو صرف جگر ٹکڑے ہو رہا ہے، اور کربلا میں اے ابا عبداللہ آپ کے لاشے کو، آپ کے لشکر کو اور میرے قاسم کو اے لاشے پامال ہو جائیں گے اور ٹکڑے ٹکڑے کر دیا جائے گا۔ وصیتیں کر چکے مولا تو اس لو قسم کا انتظام ہوا، ارے جنازہ اٹھا حسین، اب اس جنازے کو لے کے نانا کے مزار کی طرف جا رہے ہیں، حسن کو نانا کے پہلی میں دفن کریں گے۔ ارے تاریخ میں اس سے پہلے کوئی واقعہ نہیں ملتا کسی نے میت کو تیر مارے ہو، ارے کسی نے میت کو عملہ کیا ہو، ارے تاریخ میں حسن محترم یہ ہماری شخصیت ہے کہ جن کی میت کو تیر مارے گئے، اور یہ واحد میت ہے جو ایک مرتبہ گھر سے جا کے پھر گھر واپس گھر واپس آئی ہو، اور میں نے منتبا کی میت گھر میں واپس آئی، اور بہنوں نے وہ تیر نکالے جب جسم سے تیر نکالے، ارے کمل بدلنا پڑا حسن منتبا کا لاشا۔ میں کہتا ہوں حسن منتبا آپ سادات کی اولاد فاطمہ کی یہ کیسی مصیبت ہے، آپ کو دو دو مرتبہ شہید کیا گیا، ارے پہلے ظاہر سے شہید کیا گیا، پھر لاشے پہ تیر چلائے گئے، وہاں حسین کا ایک مرتبہ گلا کاٹا گیا، اور پھر گھوڑے گاڑا دیے گئے لاشے کے اوپر۔ عزیزان گرامی، یہ کیا مصیبت ہے اہل بیت کے اوپر، اور زمانے کی آنکھیں جو نہیں کھلتی ہیں اس خاندان رسول پہ، ارے کیا کیا مصائب آئے، رسول کی بیٹی مری تو جنازہ رات کو اٹھا، جنازہ رات کو اٹھا اور قبر مخصوص، اور آج تک فاطمہ کی قبر کا کوئی پتہ نہیں ہے۔ عزیزان گرامی، ہم جنت میں، ہم جب جنت الفردوس میں جاتے ہیں، مدینہ میں جاتے ہیں، اور سیدوں کی کیا حالت ہے، امام زمانہ کو پکار کے کہتے ہیں میرے مولا مجھے بتا دے تیری ماں کی قبر کہاں ہے، ارے فاطمہ کی قبر کہاں ہے؟ میں کہتا ہوں عزیزان گرامی، علی کا جنازہ اٹھا تو رات کو اٹھا، فاطمہ کا جنازہ اٹھا تو رات کو اٹھا، دونوں کی قبریں مخصوص۔ عزیزان گرامی، کیا دنیا کی آنکھیں کھولنے کے لیے یہ کافی نہیں ہے؟ کیا دنیا کی آنکھیں کھولنے کے لیے کافی نہیں ہے؟ رسول کی بیٹی کی قبر ہو تو مخصوص ہو، اور علی کی قبر رہے تو مخصوص رہے، لیکن بعد میں آئمہ نے مصلحت کے مطابق علی کی قبر بتا دی، مگر گیارہ اماموں میں سے ارے کسی نے فاطمہ کی قبر نہیں بتائی، تاکہ قیامت میں تک دنیا کو پتا چل جائے رسول کی بیٹی
نہیں۔